الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما أمروا إلا ليعبدوا الله مخلصين له الدين حنفاء وقال صلى الله عليه وسلم إنما أخشى عليكم شهوات الغي في بطونكم وفروجكم ومضلات الفتن أو كما قال عليه الصلاة والسلام بزرگان محترم برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ ایک حدیث شریف میں آیا ہے حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ سارے کے سارے لوگ خسارے میں اور ہلاکت میں ہیں سوائے ان کے جو علم والے ہیں اور سارے کے سارے علم والے ہلاکت میں ہیں سوائے ان کے جو عمل والے ہیں اور سارے کے سارے عمل والے بھی ہلاکت میں ہیں سوائے ان کے جو اخلاص سے عمل کرنے والے ہیں پھر اس کے بعد فرمایا کہ اخلاص والے خطرے میں بڑے رسک میں ہیں پتہ نہیں ان سے کب یہ اخلاص چھن جائے اور وہ بے اخلاصی کا شکار ہو کر بے اخلاصی کے انجام کو پہنچ جائیں اخلاص کا جو معاملہ ہے شریعت کے اندر انتہائی اہم ہے حضرات انبیاء کرام علیہم الصلاۃ والسلام کے حوالے سے قرآن کریم جو بات فرماتا ہے کہ یہی ہے کہ ان کو بھی حکم دیا گیا تھا کہ اخلاص کے ساتھ اللہ کی عبادت کریں اخلاص کیا ہے اخلاص یہ ہے کہ اللہ کے وعدوں پر یقین ہو اور کسی بھی عمل پر اللہ کی طرف سے جو اجر و انعام مقرر ہے اس کا شوق اور اس کی امید ہو اللہ کے وعدے پر یقین کی بنیاد پہ عمل ہونا اللہ کی طرف سے جو اجر اور انعام طے کیا گیا ہے اس اجر کے شوق میں اس انعام کی امید میں کوئی کام کیا جانا یہ اخلاص ہے اور جہاں یہ نیت نہیں ہے بلکہ کوئی دوسری نیت ہے تو پھر وہ بے اخلاصی میں آتا ہے اخلاص کے بڑے فائدے ہیں کسی بھی کام کو اللہ کے لیے کرنے کے بڑے فائدے ہیں کہ اخلاص کے ساتھ تھوڑا عمل بھی انتہائی بہت زیادہ حد سے زیادہ اجر رکھتا ہے آپ علیہ الصلوۃ والسلام نے فرمایا کہ اگر کوئی بندہ اپنے مومن بھائی کے جنازے میں شرکت کرتا ہے تو اس کو ایک قیرات اس کو ہم آج کیرٹ بولتے ہیں نا وہ والا وہ قیرات اجر ملے گا اور فرمایا کہ جو نماز جنازہ اس کے پڑھنے کے بعد تدفین میں بھی اس کے ساتھ شریک ہو جائے تو اس کو دو قیرات اجر ملے گا عمل کتنا بظاہر عمل کرنے کے اعتبار سے بھی اور فرض عین بھی نہیں ہے فرض کفایہ ہے نماز جنازہ میں شرکت کرنا تو اس اعتبار سے بڑا آسان سا عمل ہے بڑا چھوٹا سا عمل ہے لیکن حضور پاک صلی اللہ علیہ وسلم فرما رہے ہیں جو بندہ حق سمجھ کر کے ایک مسلمان بھائی کا حق بنتا ہے اس بنیاد پہ اس کی نماز جنازہ میں شرکت کرتا ہے اور اس کی تدفین میں شریک ہوتا ہے تو اس کو ایک قیرات اجر ملے گا جیسے آج کل ہم کو جو پے کیا جاتا ہے یا ہم کسی کو پے کرتے ہیں وہ ڈالر کی شکل میں کرتے ہیں حضور پاک صلی اللہ علیہ وسلم کے زمانے میں قیرات کے ذریعے سے پے کیا جاتا تھا تو آپ علیہ وسلم نے اس وقت کی کرنسی کے حساب سے فرمایا پھر آپ نے وضاحت فرمائی کہ دنیا میں جو قیرات ہم ایک دوسرے کو دیتے دلاتے ہیں میں اس قیرات کی بات نہیں کر رہا ہوں فرمایا کہ یہ جو ایک قیرات ہوگا یہ آخرت کا قیرات مراد ہے اور دنیا کے حساب سے وہ احد پہاڑ سے بھی زیادہ کو شامل اور حاوی ہوتا ہے آخرت والے قیرات کے اندر احد پہاڑ جو 7 مائل میں پھیلا ہوا ہے اس سے بھی زیادہ اس کا اجر ہے یہ حضرت پاک صلی اللہ علیہ وسلم نے فرمایا تو اخلاص کی یہ برکت ہے اور بے اخلاصی کا کیا اثر ہے کیا نحوست ہے آپ علیہ الصلاۃ والسلام نے فرمایا قیامت میں حساب و کتاب شروع ہونے سے پہلے جن لوگوں کو بغیر حساب کتاب کے جہنم میں ڈالا جائے گا اس میں سے وہ 3 لوگ ہوں گے ایک اس میں بڑے علامہ صاحب ہوں گے ایک اس میں بہت بڑے قاری صاحب ہوں گے ایک بہت بڑے بہادر اور مجاہد ہوں گے جو شہید ہو گئے تھے اور ایک بہت بڑے سخی اور فیاض ہوں گے اب جن کو اللہ نے مال و دولت دی تھی اور انہوں نے جگہ جگہ لٹایا بھی تھا خلق کے رب نفع رسانی کے واسطے لوگوں کو ہیلپ کرنے فائدہ پہنچانے کے لیے تو عالم کو بلا کر علامہ صاحب کو بلا کر پوچھیں گے کہ بھائی کیا کیا آپ نے دنیا میں وہ بولیں گے کہ آپ نے علم دیا تھا تو پھر ہم نے اس کے مطابق عمل کیا اللہ تعالیٰ فرمائیں گے کہ بے شک تم نے عمل کیا بے شک تم نے پڑھا اور پڑھایا لیکن تمہارا پڑھنا پڑھانا میرے لیے نہیں تھا लिहाजा हुक्म होगा ले जाओ इसे जहन्नम में डाल दो। ज़िंदगी भर पढ़ते पढ़ाते रहे, कुरान को सीखते सिखाते रहे, लेकिन ये नेक अमल मेरी खातिर अल्लाह की खातिर नहीं हुआ, इस बुनियाद पे बग़ैर हिसाब किताब के मज़ीद कुछ पूछताछ के इनको जहन्नम के हवाले कर दो, फरिश्ते घसीटते हुए ले जाएंगे। जो सखी शख्स होगा जिसको अल्लाह ने दुनिया में खूब दौलत दी थी और उसने भी अल्लाह के रास्ते में खूब दौलत लुटाई अल्लाह के रास्ते में दुनिया के एतबार से कि जहाँ ज़रूरत है, फ़लाँ की शादी है, फ़लाँ को कर्ज चाहिए, फ़लाँ ज़रूरतमंद है, फ़लाँ को परेशानी आ गई, किसी जगह बाढ़ आ गई, जलजला आ गया, वहाँ पर खूब कुमक भेज दी, वहाँ खूब रसद भेज दी, ये सारे काम वो दुनिया में करते रहे, अल्लाह ताला बुलाकर पूछेंगे क्या किए, वो बोलेंगे यही किया दुनिया में, आपने दिया था हमने लुटाया, कहेंगे कि लुटाया तो इस वास्ते था कि तुमको दुनिया के अंदर सखी समझा जाए, फैया समझा जाए, बड़ा दयालु समझा जाए, वो तो समझा गया, तो यहाँ क्या लेने आए हो, अब कुछ रहा नहीं जिसका तुम हमसे अजर की उम्मीद रखो, लिहाजा उनको भी जहन्नम में डालने का हुक्म होगा। मुजाहिद जिसने अपने बदन का, अपने लहू का कतरा कतरा तक बहा दिया, लहू का कतरा तक बहा दिया अल्लाह की खातिर मैदान जंग के अंदर दुश्मनों से लड़ते हुए, उनको लाया जाएगा, पूछेंगे कि वे क्या किया, कहेगा कि आपके आप पे जान तक निसार कर दी मैंने, आपके लिए मैंने जान को भी निछावर कर दिया है, तो अब ये मैं करके आया हूँ, इसको आप कबूल कर लें। अल्लाह ताला फरमाएंगे कि ये काम किया तो था, इससे इनकार नहीं है, लेकिन ये किया किस लिए था, ये इसलिए किया था कि तुमको बहादुर समझा जाए, दुनिया में हमने तुम्हें बहादुर के नाम से शोहरत दे दी है, अब यहाँ पर लेने के वास्ते जो इखलास चाहिए जिस बुनियाद पे तुमको कुछ दिया जा सकता वो है नहीं, लिहाजा तुम्हें जहन्नम में डाला जाए। अल्लाह फरिश्ते पकड़ कर घसीट करके मुँह के बल उनको ले जाएंगे। तो इखलास नहीं होने की नहुसत ये है कि ज़िंदगी भर की कुरान पढ़ने पढ़ाने का अमल ज़ाया, दौलत पूरी लुटा देने का अमल ज़ाया, अपनी जान को अल्लाह के रास्ते में बज़ाहिर लुटा देने का जो अमल है वो अमल भी ज़ाया, जिहाद जैसा अमल ज़ाया, फैयाजी ज़ाया, कुरान की तदरीस व तदरीस ये ज़ाया, ये इखलास नहीं होने की नहोसत है। बड़े बड़े अमाल में इखलास नहीं होगा तो ये हशर हो जाएगा, छोटे छोटे अमल में इखलास होगा तो वो अंजाम, हज़रत पाक सल्लम ने फरमाया कि ओहद पहाड़ से ज़्यादा उसका सिला मिलेगा एक एक किरात का। बाज़ दफ़ा यहाँ पर मसला पेश आता है कि हम कोई काम करना चाहते हैं लेकिन ख़ानदान में, फैमिली में, करीबी रिश्तेदारों में, जान पहचान के लोगों में, पड़ोसियों में, उस हमारे उस काम की वजह से अगर हम किसी काम को अल्लाह के खातिर करना चाहते हैं तो वो नाराज़ हो जाते हैं, तो अब इम्तिहान पेश आ जाता है, तो बाज़ दफ़ा बंदा साबित कदम रहता है अल्लाह के खातिर कर डालता है, बाज़ दफ़ा बंदा फिसल जाता है और लोगों के दबाव और प्रेशर में आकर के इखलास को छोड़ देता है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इस मौके से भी रहबरी फरमाई, आप अलैहिस्सलाम ने फरमाया जो बंदा लोगों की खातिर अल्लाह को नाराज़ करेगा, लोगों की खातिर अल्लाह को नाराज़ करेगा तो होगा क्या, अल्लाह भी नाराज़ होंगे, लोगों को भी नाराज़ कर देंगे, यानी उनके दिलों में उनकी मोहब्बत की खातिर, उनकी ताल्लुक़ की खातिर ये काम किया था वो भी नहीं रहेगा। फिर फरमाया आप अलैहिस्सलाम ने और जो बंदा अल्लाह की खातिर लोगों को नाराज़ कर लेगा कि मुझे परवाह नहीं है ये लोग क्या सोचते हैं मेरे बारे में, क्या समझते हैं मेरे बारे में, क्या रवैया रखते हैं मेरे साथ में, क्या एहसासात रखते हैं हमारी फैमिली के बारे में, मेरे बीवी बच्चों के बारे में, खुद मेरे बारे में, जो इसको केयर नहीं करेगा, इसके लिए माइंड नहीं करेगा और जहन में सिर्फ ये रखेगा कि मुझे अल्लाह को राज़ी करना है, क्योंकि जिनकी खातिर आज मैं अल्लाह को नाराज़ कर दूँगा खुदा ना खास्ता, आखिरत में से उनमें से कोई भी मुझे पलट कर एक नेकी देने तैयार नहीं होगा, हत्ता कि वो मेरे बीवी बच्चे ही क्यों ना हो, तो फिर मैं क्यों अपने अल्लाह को नाराज़ करूँ जिससे असल में मेरा साबिका है। तो इस ख्याल के साथ जो बंदा अल्लाह को चाहते हुए लोगों को नाराज़ करता है, हदीस शरीफ में आता है कि अल्लाह ताला खुद भी राज़ी होंगे उसके इस इखलास की वजह से, और जिनको नाराज़ किया था अल्लाह के खातिर उनको भी राज़ी कर देंगे। इसकी बहुत सारी मिसालें मुखलिसीन की ज़िंदगियों में हर आदमी ने देखे होंगे, जब भी किसी ने इखलास के साथ दूसरों से ताल्लुक़ को काटा होगा ताकि वो अल्लाह को राज़ी कर सके, तो वो ज़रूर इसकी बरकत को देखेगा कि अल्लाह ताला वो जिन अल्लाह के खातिर जिनको नाराज़ किया था उनके दिलों में भी इसकी मोहब्बत को डाल देते हैं, इल्ला ये कि वो आदमी ख़ुद तौफीक से महरूम हो, जिसको नाराज़ किया था वो ख़ुद तौफीक से महरूम हो, यानी वो इस काबिल ना हो कि नेक लोगों की मोहब्बत उसके दिल में हो, तो फिर उसके दिल में मोहब्बत नहीं आती। अबू लहब भी था, अबू लहब नाराज़ हुआ हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत से, चचा था हुज़ूर का आप वसल्लम के इस्लाम लाने से, दावत देने से, तो फिर अबू लहब के दिल में हुज़ूर की मोहब्बत क्यों नहीं आई, वो इस वास्ते कि वो इस काबिल नहीं था कि किसी नेक की मोहब्बत उसके दिल में आए, इस वास्ते वो एक सज़ा है, वो उसको भी सज़ा मिली, उसके दिल को उसको सज़ा दे दी गई कि किसी मोहब्बत के, किसी अल्लाह के वली के और अच्छे आदमी की मोहब्बत उसके दिल में समा नहीं सकती, आ नहीं सकती, ये उसको सज़ा दी गई। तो दुनिया में एक उसूल बता दिया गया, हम दुनिया वालों का उसूल तो ये है ये जो तुम्हारे सामने हैं उनके हिसाब से तुम चलो, उनको खुश करने की फिक्र करो। फिर जैसे ही वो आंख से ओझल हुए, आंख ओझल पहाड़ ओझल वाला हिसाब, कि उसके बाद में फिर किसी की परवाह करने की ज़रूरत नहीं, फिर मनमानी करो, ये वाला हिसाब दुनिया वालों। अल्लाह ताला फरमाते हैं हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया है कि तुम 10 लोगों के सामने हो, हज़ारों के मजमे में हो, या घर के अंदर कमरे के अंदर अकेले और तन्हा हो, दोनों सूरतों में तुम इस फिक्र में रहो कि अल्लाह को मेरे किसी अमल से अल्लाह नाराज़ ना हो, मेरे किसी काम से, मेरी किसी बात से, मेरे किसी सोच से, मेरे किसी अकीदे से अल्लाह नाराज़ ना हो। अगर अल्लाह नाराज़ हो गए तो फिर मुझे ये दुनिया अल्लाह को राज़ी करके नहीं देगी मेरे लिए, और अगर अल्लाह खुश हो गए तो मुझे फिर इन लोगों के नाराज़ होने की परवाह ज़रूरत नहीं, परवाह ही नहीं है कि ये क्या चाहे क्या करें, क्योंकि इनके हाथ में कुछ भी नहीं है, ना मेरी दुनिया इन लोगों के हाथ में है, ना मेरी आखिरत इन लोगों के हाथ में है, ना इन्होंने मेरी ज़िंदगी डिसाइड की है कि मैं इतना दिन जीऊँगा, ना इन्होंने मेरा रिस्क तय किया है कि ये लोग मुझे रिस्क देंगे, ना मौत इनके इख्तियार में है, ना आखिरत का जो मेरा ठिकाना है वो ठिकाना इनके इख्तियार में है, कुछ भी इनके इख्तियार में नहीं है, तो फिर इनकी खातिर कोई काम किया क्यों जाए। अब मसला है कि ये जो इखलास वाली बात है ये हमारी ज़िंदगी में कदम कदम पे पेश आती रहती है, बस हमको पता नहीं है, इस वास्ते या तो हम सवाब से महरूम रह जाते हैं या नादानी की वजह से हम अपने आप को मुस्तहिक़ अज़ाब बना लेते हैं। उसकी मिसालें देखते चलें। अब इसका कहाँ कहाँ इखलास लगता है, इल्म सीखते हैं ना, दीन इल्म, दीन इल्म सीखने वाले माशाल्लाह बहुत से उम्मत मुस्लिमा के अंदर हैं, और सीखने वाले नेक नियति से सीखते हैं कि कुरान को पढ़ना चाहिए, अल्लाह ने हमारी खातिर उतारा है तो अल्लाह का कलाम हमको पढ़ने आना चाहिए। बहुत सारे लोग आलिम बनते हैं, कुरान हिफ्ज़ करते हैं, कुरान हिफ्ज़ करने के पीछे के भाई सीनों में हमारे कुरान जैसा मुबारक कलाम होना चाहिए, और आलिम बनने के पीछे के अल्लाह ने हमसे कहा क्या है हमको पता होना चाहिए, जो अल्लाह ने कानून उतारा है उस कानून की हमें खबर होना चाहिए, और अल्लाह की जिस चीज़ से राज़ी होते हैं जिस चीज़ से नाराज़ होते हैं उनका पता हो तो फिर अल्लाह को राज़ी कर सकते हैं, नाराज़गी से बच सकते हैं, ये हो गए इखलास वाले। लेकिन इन्हीं चीज़ों को लेकर के कुछ लोग बेइखलासी का शिकार हैं। अब मदरसों में लोग आते हैं, भाई हमारे बच्चे को हाफिज़ बना दो, कितने साल में बनेगा बच्चा हाफिज़, कितने साल में बनेगा, एक एवरेज बताया जा सकता है कि 4 साल में बनेगा, 5 साल में बनेगा। यहाँ एक बड़ी गलती करते हैं लोग के भाई इंडिया पाकिस्तान में तो 2.5-3 साल में बन जाता है, इंडिया पाकिस्तान में 8-10 साल में भी बनता है, उसको भी रखें फिर जहन में, 8-10 साल हिफ्ज़ करने वाले भी हैं उसको भी जहन में रखें फिर, तो 3-4 साल में बन जाता है। वहाँ का अलग है, वहाँ हफ्ते में एक दिन छुट्टी होती है, यहाँ हफ्ते में 2 दिन छुट्टी होती है, वहाँ पर मदरसे के बाद भी बच्चों को पढ़ने की एक मुस्तकिल शक्ल रहती है, यहाँ पर उसका कोई सेटअप नहीं है। इन सारे चीज़ों को, वजूहात और सारे अहवाल और कवायफ को लोग जमा करके नहीं देखते हैं, तो फिर आके सिर्फ ये सवाल कि कितने साल में बन जाएगा। फिर बच्चा जब आगे पीछे गड़बड़ करता है कुरान शरीफ के सुनाने में, पक्का करने में, पक्का नहीं सुनाने में, अच्छी तरह से याद करके, तो फिर उसका सबक रोक के उसको याद दिलाते हैं पिछला वाला, तो बोलते हैं कि नहीं कच्चे पक्के का कोई मसला नहीं है, बस इसका कुरान ख़त्म करा दो। क्यों? क्योंकि इसको हाफिज़ का टाइटल देना है। अब कुरान करीम हिफ्ज़ करने जैसा अमल कितना बड़ा अमल है, उसके पीछे नीयत क्या है कि कुरान सीने में पक्का महफूज हो ये है, या इसके आगे नाम के आगे हाफिज़ साहब का टाइटल लग जाए और एक दफ़ा कुरान तरावी में सुना दे, इस नीयत के साथ में लोग चल रहे हैं, बहुत सारे लोग चलते हैं। ये नेक नीयत ही तो नहीं हुई, ये इखलास तो नहीं हुआ। इतना बड़ा अमल जो 4-5 सालों पर मुहित है, वालदैन उसकी फ़ीस पे करते हैं, बच्चे को घर में मेहनत कराते हैं, असातिज़ा उसके पीछे लगे हुए हैं, पिक एंड ड्रॉप उसके साथ लगा हुआ है, मौसम उसके साथ आ जा रहे हैं, वो उन मौसमों की सख्तियों के साथ वो ये चीज़ हासिल कर रहा है। 5 साल वालदैन, बच्चा, असातिज़ा, स्कूल, घर, ये सारी चीज़ें इसके पीछे हैं, और ये सारा अकारत जाएगा इस नीयत की वजह से, ये सारा बर्बाद हो जाएगा इस नीयत की वजह से। हमको सोचना चाहिए। आलिमियत की नीयत के अंदर, आलिम कोर्स करने के अंदर भी बाज लोग गलती कर बैठते हैं कि हम अगर इल्म हासिल करेंगे तो हम लोगों को समझा पाएंगे। लोगों को समझाने की नीयत जब सीख लें तब करना है, अभी नहीं। बहुत सारे लोग शुरू में ये नीयत करते हैं कि आलिम कोर्स क्यों कर रहे हैं, इसलिए कर रहे हैं ताकि हम लोगों को ठीक बता सकें। उनको बताने का नंबर बाद में है, पहले आप अपने लिए सीखिए, मुझे अपने आप के लिए सीखना है पहले। और सिर्फ ज़बानी तौर पर बोलना नहीं है, जैसे दावत में हम जाते हैं, दावत से मुराद दावत और तबलीग वाला, जमात वाला, उसके अंदर हम जाते हैं तो हम बोलते हैं कि भाई इसलिए हम ये काम कर रहे हैं कि हमारे अंदर दीन आए, हमारे अंदर दीन जिंदा हो। अब ठीक है, बहुत सारे लोग वो हैं जो वाकई इस फिक्र के साथ में चलते हैं, लेकिन उनके दूसरी तरफ उनको कोई पिन चुबा करके देखो फिर निकलेगा कितना अंदर ये बात मौजूद है जो जबान से बोल रहे हैं। तो ये जो सूरत हाल है, वाकई दिल से निकलना चाहिए ये बात कि वाकई मुझे अपने लिए सीखना है, सिर्फ बोलने के लिए नहीं। तो तहसील इल्म का जो मरहला है, इल्म का हासिल करना, दीन इल्म, अगर उसके अंदर इखलास होगा तो वो नैया पार है, اور اگر اس کے اندر گڑبڑ ہے تو پھر یہی چیز حضرت پاک صلی اللہ علیہ وسلم نے فرمایا فلیتبوا مقعدہ من النار، جو علم اس لیے حاصل کرے گا، دین علم اس لیے حاصل کرے گا کہ اس کے ذریعے سے دنیا کا شکار کرے، اس کے ذریعے سے لوگوں کی توجہ کو اپنی طرف کرے، اس کے ذریعے سے علماء کے ساتھ میں ڈیبیٹ کر سکے، اس کے ذریعے سے جاہلوں کا رخ اپنی طرف موڑ سکے، یہ حدیث شریف کے الفاظ ہیں، اس کا ترجمہ ہے یہ، تو وہ بندہ فلیتبوا مقعدہ من النار جو ان نیتوں سے قرآن و حدیث کا علم حاصل کرنے کی کوشش کر رہا ہے، اتنا بڑا عمل کر رہا ہے، وہ اپنا ٹھکانہ جہنم میں بنا لے، نیت نے یہ سارے عمل پہ پانی پھیر دیا۔ علم کے مرحلے میں یہ مسئلہ ہوتا ہے، عمل کے مرحلے میں یہ مسئلہ ہوتا ہے، عبادتیں، حضرت پاک صلی اللہ علیہ وسلم نے فرمایا نماز پڑھنا کتنا بڑا عمل ہے، روزہ رکھنا کتنا بڑا عمل ہے، زکوٰۃ دینا فرض ہے، فرض نوافل کے مقابلے میں ہزاروں درجے سینکڑوں درجے بڑا عمل ہوتا ہے، تو فرض نماز ہے، فرض روزہ ہے، فرض زکوٰۃ ہے، فرض حج ہے، حضرت پاک صلی اللہ علیہ وسلم نے فرمایا جو یہ کام کرے گا اور اس میں اللہ کے علاوہ کسی اور کو ذرا سا بھی شریک کرے گا تو وہ اللہ کے پاس قبول نہیں ہوگا۔ نماز پڑھ رہے کسی نے دیکھ لیا تو ابھی نماز مرغی جیسے دانہ چگتی ہے اس طرح سے سجدے ہو رہے تھے، ٹھیک، جلدی 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 جلدی، جب کسی کی نظر پڑ گئی تو ہماری نماز میں ذرا اطمینان آ گیا، ہم ذرا اطمینان سے پڑھنا شروع کر دیے، تو اب کسی کے دیکھنے سے ہم نے جو اپنی نماز کی حالت بدل دی ہے وہ اخلاص میں تو نہیں آئے گی۔ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ جب بندہ ایسے عمل لے کے اللہ کی بارگاہ میں آئے گا تو اللہ تعالیٰ بولیں گے کہ جس کو شریک کیا تھا نا اس سے لو جا کے اجر، جس کی خاطر تم نے اپنے عمل کو سنوارا تھا نا اس سے اجر جا کے لو، انا اغن الشرکا۔ دنیا کے اندر جتنے پارٹنرز ہوتے ہیں کسی کام کے، تم نے اپنی نیت میں میرا پارٹنر کسی اور کو بنا دیا تھا، تو دنیا کے اندر یا میرے علاوہ جتنے لوگ ہیں وہ جتنے بے نیاز ہو سکتے ہیں میں ان سب سے بے نیاز ہوں، کوئی چیز پہ کسی کی نظر پڑ گئی یا تم نے کسی اور کی نیت کر لی تو اب میں اسی کو دوں گا، میں خود نہیں لوں گا، جو چیز پھر میں نہیں لیا اس کا صلہ میں کیسے دوں گا، انا اغن الشرکا۔ تو عبادتوں کے اندر بھی یہ مسئلہ ہوتا ہے، ہمارے جو تعلقات ہیں ان تعلقات میں بھی اخلاص درکار ہوتا ہے۔ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ آخر زمانہ کے اندر اخوان العنانیہ اعداء السریرہ، ایسے لوگ ہو جائیں گے کہ جو 10 لوگوں میں ملیں گے تو تمہارے دوست ہوں گے، اور جیسے ہی تم وہاں سے غائب ہو گے یا وہ اکیلے میں ہو جائیں گے، تنہا ہو جائیں گے، تو پھر وہ تمہارے دشمن بن جائیں گے، یا تمہارے خیر خواہ نہیں رہیں گے۔ فرمایا یہ آخر زمانہ میں ہوں گے یہ لوگ اخوان العلانیہ، کہ جب ملتے ہیں تو اس وقت کے بھائی ہیں، اعداء السریرہ، اور جب تنہا ہوتے ہیں، یکسو ہوتے ہیں، اکیلے ہوتے ہیں، تو کوئی اور پاس نہیں ہوتا ہے، یا کم سے کم تم ان کے ساتھ نہیں ہوتے ہو، تو وہ تمہارے خیر خواہ نہیں رہتے۔ یہ تعلقات کے اندر اخلاص نہیں ہونا ہے، ان کی مذمت آئی ہے حدیث شریف کے اندر۔ خرچ جو کیا جاتا ہے نا، ہم جو بھی خرچ کرتے ہیں، کچھ بھی جو بھی اسپینڈ ہم کریں، اپنے اوپر کریں، اپنے بچوں پر کریں، اپنی بیوی پر کریں، اپنے فیملی پر کریں، امی ابا پر کریں، بھائیوں بہنوں پر کریں، کسی پر بھی کریں، اس میں بھی اخلاص ہوتا ہے۔ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ جو بندہ اپنے اہل و عیال کے اوپر جو خرچ کرتا ہے اس میں ثواب کی نیت کر لے تو صدقے کا ثواب ملتا ہے۔ دیکھیں ہم سینکڑوں ڈالر، ہزاروں ڈالر ہر بندہ خرچ کرتا ہے اپنے اہل و عیال پہ، خرچ کرتے ہوئے نیت نہیں ہوتی ہے تو ثواب سے محروم رہ جاتے، اگر نیت کر لی گئی تو پھر ثواب مل گیا۔ کھانا سب ہر آدمی کھاتا ہے، ہر آدمی کی ضرورت ہے کھانا، کوئی دو وقت کھا رہا ہے، کوئی 3 وقت کھا رہا ہے، کوئی اس سے زیادہ کھا رہا ہے، کوئی 1 وقت کھا رہا ہے دن میں۔ اب کھانا کھاتے ہوئے یہ بدن کی ضرورت ہے، اس لیے ہم کھا رہے ہیں، کھانا کھاتے ہوئے کوئی نیت نہیں کر رہا، کس کی نیت؟ کہ اس کے اگر میں نہیں کھایا تو میں میرے قوا مجھے جواب دیں گے، میں کسی نیکی کے قابل نہیں بچوں گا، یہ حقیقت ہے۔ جیسے رمضان میں ہم روزہ رکھتے ہیں تو پھر شام تک مغرب تک جو صورت حال ہو جاتی سب کے سامنے ہے، تو اگر میں کھانا نہیں کھایا تو جو کمزوری مجھے عارض ہوگی، جو کمزوری مجھے پیش آئے گی، وہ مجھے کسی نیکی کے قابل نہیں چھوڑے گی۔ میں نیکی پر قوت حاصل کرنے کے لیے کھانا کھاتا ہوں، ہر نوالا صدقہ بن جائے گا، ہر نوالے پر صدقے کا ثواب ہوگا۔ تو جو ہمارے کام ہوتے ہیں چھوٹے چھوٹے بے ہر قسم کے، حتیٰ کہ مباحات جو جائز ہیں، عبادت بھی نہیں ہے صرف جائز ہے، جیسے کھانا کھانا ایک کام ہے، پانی پینا ایک کام ہے، چائے پینا ایک کام ہے، باہر تفریح کے لیے نکلنا ایک کام ہے، تفریح میں بھی نیکی کی نیت کی جا سکتی ہے بشرطے کہ گناہ شامل نہ ہو۔ تفریح کے ذریعے سے کیا چاہتا ہے بندہ؟ کہ ذہن تھوڑا فریش ہو جائے اور اس کو پھر نیکی کے کام میں لگائے، بالکل اس نیت سے جائے گا تو اس کام کا بھی اس کو صدقے کا ثواب ملے گا۔ تو ہمارے ہر قدم کے اندر، ہمارے ہر اسٹیپ کے اندر، ہماری سوچ میں، ہماری بات میں، یہ جو بات ہے نا، بات کی جا رہی ہے، اب اللہ تعالیٰ مجھے اخلاص کی توفیق دے، کہنے سننے سے زیادہ عمل کی سب کو توفیق دے، دعوت کے اندر جو لوگ دعوت ہو، تبلیغ کے اندر جو بیانات کرتے ہیں، چھوٹے ہوں، بڑے ہوں، درمیانے قسم کے ہوں، متکلم کی بات ہو، امیر کی بات ہو، جو کچھ بھی جو باتیں ہوتی ہیں نا، حدیث شریف میں آیا ہے کہ ان متکلمین سے، ہر بیان کرنے والے سے، ہر دین کی بات کرنے والے سے پوچھا جائے گا کہ یہ دین کی بات کرے کیوں تھے۔ مالک بن دینار رحمۃ اللہ علیہ حدیث سنا کے بڑے روتے تھے، और फिर फरमाते थे अपने साथियों से, तुम समझते होगे कि मुझे बयान का बड़ा शौक है, मुझे तो रोना आता है कि अब जो बात जो हदीस में तुमको सुना रहा हूँ इसके बारे में भी मुझसे पूछा जाएगा। तो हमारे हर स्टेप पर हमसे सवाल होगा और हर स्टेप के पीछे क्या नीयत थी इसको देखा जाएगा। इसमें ये नीयत करना कि हम ये अल्लाह के लिए कर रहे हैं, इसमें ये नीयत करना कि अल्लाह ने इस काम पर जो अजर रखा हुआ है उसमें हर 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 मुबाह काम के अंदर, हर जायज़ काम के अंदर नेकी की नीयत की जा सकती है, किसी तरीके से उसको नेकी से जोड़ा जा सकता है, तो जोड़कर उसको अपने लिए सवाब का ज़रिया बना सकते हैं। और बदनीयती से बचना ज़रूरी है, वरना हमारे ताल्लुकात के अंदर गड़बड़, तहसील इल्म के अंदर गड़बड़, इबादतों के अंदर गड़बड़, दूसरे और मौक़ों में गड़बड़, और फिर हम पता नहीं है हम किस तरफ चल रहे हैं। अल्लाह ताला हम सबों को इखलास की दौलत से मालामाल फरमाए, इल्म सही, अमल मकबूल और इखलास हम सबको नसीब फरमाए। वाखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन।